अस्सलाम वालेकुम, आप देख रहे हैं प्रोग्राम गामदी के साथ और मैं हूं नदा समी। हमें से अक्सर लोगों के जहनों में तरह तरह के सवाल आते रहते हैं, अल्लाह ताला के हवाले से, हमारे मकसद तख्लीक के हवाले से, ज़िंदगी के हवाले से, दीन के हवाले से। इनमें अक्सर लाइफ के जब डिफरेंट स्टेजेस आते हैं तो मुख्तलिफ सवाल आते हैं, ज़िंदगी क्या है, इंसान को क्यों पैदा किया गया है, हमसे इस दुनिया में भेजने से कल हमारी इजाज़त क्यों नहीं ली गई। जैसे कि शायर ने कहा है, डुबोया मुझको होने ने, ना होता मैं तो क्या होता। साथ में अक्सर क्योंकि हम दीनी हैसियत से हर चीज़ जानने की कोशिश करते हैं तो हम ये भी सोचते हैं कि हमारी तख्लीक का मकसद यह है कि हम बज़ोर दीन को इस दुनिया पर नाफिज़ करें। ये वो सवालात हैं जो हर इंसान के जहन में आते हैं और अक्सर जो है हम इन्हें ब्लास्फेमस समझ के इनके ऊपर ज़्यादा सोचते नहीं हैं। आज इन सवालात का जवाब हम लेंगे। हमारे बहुत मोहतरम जावेद अहमद गामदी साहब हमारे साथ मौजूद हैं। अस्सलाम वालेकुम गामदी साहब।
वालेकुम अस्सलाम, अल्लाह का शुक्र।
साथ में हमें गुफ्तगू में ज्वाइन करें, इन्हें पहले भी आप इस प्रोग्राम में देखते रहे, मलिक असलम साहब आपको भी खुश आमदीद। गांधी साहब, अल्लाह की मारफत हासिल करने का जरिया क्या है? हम कहते हैं नमाज है, रोज़ा है, जो अल्लाह ताला के हुकूक अल्लाह है बेसिकली, लेकिन दूसरी तरफ अल्लाह ताला ही कुरान में फरमा रहे हैं कि वो बेनियाज हैं, उनको यकीनन हमारी नमाजों की एज सच ज़रूरत नहीं है, फरिश्ते बहुत थे। इंसान का मकसद तख्लीक फिर क्या बना?
इंसान का मकसद तख्लीक ख़ुद कुरान मजीद ने बड़ी वजाहत से बयान कर दी है। अल्लाह ताला ये कहते हैं कि मैंने ये फ़ैसला किया कि मैं एक ऐसी दुनिया आबाद करूँ जिस दुनिया में कभी मौत ना हो, जिसका ऐश ऐश दवाम हो, जिसमें इंसान को, जिसमें बसने वाली मखलूक को न माजी का कोई पछतावा हो, न मुस्तकबिल का कोई अंदेशा हो, जिसमें उसके इर्तका के रास्ते में कोई रुकावट पैदा ना होने पाए, जिसको मैं असल में अपने तख्लीकी मंसूबे में शरीक कर लूँ। ये फ़ैसला उन्होंने किया। अब इस फैसले को करने के बाद एक दूसरा फ़ैसला किया, वो ये कि मैं इसके लिए लोगों को मुंतखब करूँगा, यानी शऊर दूँगा, खैर व शर का इम्तियाज़ बख्शूँगा, अखलाक की हिस दूँगा और फिर पहले एक इम्तहान की दुनिया में भेजूँगा। हम यहाँ इम्तहान के लिए आए हैं, हमारी मंजिल वो अबदी दुनिया है जिसमें हमेशा हमेशा के लिए हम दाखिल हो जाएंगे और फिर अल्लाह ताला के तख्लीकी मंसूबे का हिस्सा बन जाएंगे। यूँ समझ लीजिए कि हम हमेशा से नहीं हैं, यानी ये तो नहीं है ना कि हमेशा से इंसान मौजूद था, एक वक्त में वो वजूद में आया है, लेकिन हमेशा के लिए हो जाएंगे, ये मामूली दर्जे की चीज़ नहीं है। तो हमारे खालिक ने ये फ़ैसला करके हमको दुनिया में भेजा। अब वो क्या कहता है कि उस दुनिया में दाखिल होने से पहले तुम्हें यहाँ क्या करना है, उसको एक लफ्ज़ में कुरान में बयान किया, मा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून। तुम्हें मुझे पहचानना है और मेरा बंदा बनकर रहना है। पहचानना क्यों ज़रूरी है? इसलिए कि अगर पहचाना नहीं तो मंजिल खोटी कर बैठेगा आदमी, और अगर खुदा का बंदा बनकर नहीं रहा तो फिर उसके यहाँ अखलाकी रवैये अपनी सही जगह पर कायम नहीं रहेंगे। अभी आपने हवाला दिया बहुत सी मजहबी किताबों का, जैसे मिसाल के तौर पर गीता ही है। आप मुसलमानों के अंदर जब सूफियाना मजाहब के असरात हुए हैं तो वहाँ पढ़िए बाज़ोकात। एक चीज़ है कि आपने अखलाक को बयान करना है, अखलाक को बयान करते वक्त तवाज़ुन से महरूम हो जाता है इंसान। मसलन मैं आपको मिसाल देता हूँ इसकी, कितना अच्छा लगता है आप जब इमाम गज़ाली की अहया में ये पढ़ते हैं कि आदमी के पास बस उस दिन का खाना होना चाहिए, जिस दिन उसने कमा लिया उस दिन वो खा ले, अगले दिन खुदा पर भरोसा करे, तवक्कुल करे। अगर आप घर में कोई 10 दिनार 5 दिनार रखते हैं, उस ज़माने का सिक्का था ये, तो ये भी गोया आप तवक्कुल के ख़िलाफ़ करते हैं। शाम के वक्त आपको सब कुछ ख़त्म कर देना चाहिए, बात बहुत अच्छी लगती है, लेकिन आप देखिए कुरान मजीद इसकी नफ़ी करता है और वो ये कहता है कि अगर तुम बचा कर नहीं रखोगे, अपने अखराजात से कुछ बचा कर नहीं रखोगे, तो एक वक्त आएगा कि मलामत ज़्यादा होकर बैठे हुए होगे। वो हज़रत यूसुफ़ की मिसाल पेश करता है कि एक पूरी कौम के लिए हमने रहनुमाई की और उस रहनुमाई से फ़ायदा उठाकर उन्होंने मनसूबाबंदी की जिससे कहत का मुकाबला किया जा सके। ये देखिए ना, तो इसका मतलब ये हुआ कि अखलाक की बहुत सी चीज़ें ऐसी हैं जो हमें बज़ाहिर बहुत अच्छी लग रही होती हैं लेकिन वो हकीकत में गैर मतवाजन रवैये पैदा कर देती हैं।
आमजी साहब, जिस वक्त अल्लाह ताला ने अभी आपने फरमाया कि अबदी दुनिया बनाने का फ़ैसला किया तो फिर ये आर्जी दुनिया बनाई गई और ये एक इम्तहान गाह है, उस मौके पे हमें महसूस होता है, बल्कि ये तारीख बताती है कि फरिश्तों ने इस पे एतराज़ किया जब अल्लाह ताला ने कहा कि मैं वहाँ इंसान को इख्तियार और इख्तदार दूंगा, बादशाहत दूंगा, और फरिश्तों ने उस पे ये बयान किया, इस्तफसार किया गालिबन, कि इसके नतीजे में इंतशार फैलेगा ज़मीन पे। अब मेरा सवाल ये है कि एक ऐसी मखलूक जो अभी मारज़ वजूद में ही नहीं आई और उसका माजी भी कोई ऐसा हवाला पेश नहीं करता कि कभी इख्तियार रहा हो और उसको गलत इस्तेमाल किया गया हो, तो फिर इंसान के हवाले से ये राय क्यों पेश की गई, क्यों दी गई, और इसके नतीजे में हजरत इंसान कि वो कोशिश, जन्नत के हसूल की कोशिश में रुकावटें पैदा नहीं होती, क्योंकि मुनकर और नकीर की सूरत में एक ऑडिट तो चल रहा है।
तो ये बात यह है कि फरिश्तों ने असल में इख्तियार और इक्तदार के लफ्ज़ ही से इस्तदलाल किया है। इख्तियार और इक्तदार, ये दो अल्फाज जब हम बोलते हैं तो इसका मतलब ही ये है कि आपको इसकी भी आज़ादी होगी कि आप खैर पर जाएँ, और इसकी भी आज़ादी होगी कि आप शर की तरफ जाएँ। अल्लाह ताला ने ये भी उनको बता दिया कि मैंने ये इंसान बनाया है फ़अलहमहा फजूरहा व तकवाहा, मैंने इसके अंदर ये सलाहियत रख दी है कि ये चाहे तो मेरे बताए हुए रास्ते पर चले और चाहे तो मेरे खिलाफ़ बगावत करके खड़ा हो जाए। तो उन्होंने जब ये देखा कि अल्लाह ताला ये कह रहे हैं कि मैं इख्तियार ही नहीं इक्तदार दे दूँगा, बादशाही दे दूँगा, तो फिर बादशाही का मामला तो है कि साहिब नजरा नशा कुवत है ख़तरनाक। तो फरिश्तों ने असल में इस लफ्ज़ ही से इस्तदलाल किया है। और अगर मज़ीद इस्तदलाल चाहिए तो उनसे पहले जिन्नात मौजूद थे, आदम व हव्वा से पहले जिन्नात मौजूद थे, उनके बारे में फरिश्ते देख चुके थे कि उनको भी इख्तियार हासिल है, उनको इक्तदार हासिल नहीं है, इख्तियार हासिल है। लेकिन कुरान मजीद ने सूरह जिन में तस्वीर खींच के बता दिया है कि वो भी फसाद बरपा कर देते हैं। तो इस वजह से अगर फरिश्तों ने उस माजी की मिसाल को भी सामने रखा हो, लफ्ज़ को भी सामने रखा हो, तो बड़ी माकूल बात उन्होंने कही कि जब आप इख्तियार भी देंगे, इक्तदार भी देंगे, बादशाही भी अता कर देंगे, और फिर उसके बाद वक्त पर तंबीह भी नहीं करेंगे, अल्लाह ताला नहीं करते ना, ढील देते हैं, तो इसका नतीजा जो निकलेगा कि अतजलफ़िया मनजुफ़िया वजस्फ़ को दिमा, फिर तो आप एक ऐसी मखलूक पैदा कर देंगे कि जो ज़मीन में फसाद बरपा कर देगी और खून बहाएगी। तो ये जो रास्ता है जिसको सैयदना मसीह कहते हैं ना इंजील में, कि ये जो रास्ता है ये नेकी का रास्ता और खैर का रास्ता तंग बना दिया गया है, बदी की राह बड़ी कुशादा कर दी गई है, वरना इम्तहान हो नहीं सकता था। यानी अगर आपको नेकी करने पर फौरनी रिवार्ड मिल जाता, आपको बड़ी आला मनासिब मिल जाते, दुनिया आपके लिए खोल दी जाती, तो फिर कौन आदमी है जो बुराई की तरफ जाता। बुराई को ज़्यादा लजीज बना दिया गया है, उसमें ज़्यादा लुत्फ पैदा कर दिया गया है, लेकिन वो एक आर्जी चीज़ है, ये एक शौरी फ़ैसला है। मुझे अगर आप इजाज़त दें तो मैं ये कहूँगा कि फ़लसफ़े की इस्तलाह में मेरी ख्वाहिशात हैं, रगबात हैं, जिनको बिल्कुल बेलगाम करके मुझे अकल और इरादा दे दिया गया है कि अब मैं इनको कंट्रोल करूँ। ये एक ऐसा शहवार है, एक ऐसा अशब है, एक ऐसा मरकब है, एक ऐसा रक्ष है जिसके ऊपर मैं सवार हूँ, और अगर मैं उसकी बाग ना थामे रखूँ तो फिर वही हाल होता है कि ना हाथ बाग पर है ना पाए रकाब।
तो फिर शायद इसलिए ये होगा कि अगर हम इस को काबू करने में कामयाब हो गए तो फिर हमें आखिरत में वो दायमी लुत्फ मिलेगा जो कि फरिश्तों को भी इस वक्त हासिल,
जिसका हम यहाँ तसव्वुर ही नहीं कर सकते। यानी देखिए ना, कुरान मजीद ये कहता है कि ये तो मैंने जन्नत की जो तस्वीर थोड़ी खींची है वो इन अरबों को ये बताने के लिए खींची है कि तुम ज़रा तशबीह के अंदाज़ में समझ लो क्या दुनिया होगी, और उन्हीं के ज़ौक का लिहाज रख के बता दिया है। वरना असल बात क्या है? असल बात तो कुरान ये कहता है कि तुम वो जो आँखों की ठंडक वहाँ तुम्हें मैसर आने वाली है उसका अंदाज़ा ही नहीं कर सकते। आप खुद सोचिए ना कि जहाँ पर मौत हमेशा के लिए ख़त्म हो जाएगी, कोई अंदेशा बाकी नहीं रहेगा, ये मर्ज़, ये तकलीफ़ें, ये दुख, ये अलम जिनके ऊपर बुद्ध ने मातम किया और दुनिया को छोड़ के चला गया, बादशाही छोड़ के चला गया, वो सब खत्म हो जाएंगे।
मगर इसी को कहते हैं कि इससे ज़िंदगी का हुस्न है, जब सब कुछ अच्छा होगा तो फिर लुस्त किस में आएगा?
ज़िंदगी का हुस्न, मैं इसके जवाब में हमेशा ये कहा करता हूँ कि ज़रा अंदाज़ा कीजिए कि जिस खालिक ने ये सब कुछ पैदा करके एक आर्जी ज़िंदगी में इतना लुत्फ़ पैदा कर दिया है, वो जब अबदी ज़िंदगी बनाएगा तो अंदाज़ा ही किया जा सकता है। तो ज़िंदगी के लुत्फ़ के कई पहलू हैं। मैं तो कभी कभी जब अकेले में बैठ के सोचता तो मुझे ये लगता है कि अगर दुनिया की सारी तारीख की फ़िल्म ही देखने के लिए हमें दे दी गई जो अरबों साल पर फैली हुई है, तो यही बहुत काफ़ी है कि उसको देखते रहें बैठ के, ये कैसे वजूद में आई ये कायनात, किन मराहल से गुजरी ये कायनात, किस तरीके से। अभी देखिए ना इंसान की कितनी दिलचस्पी होती है उसके, जानवर कैसे वजूद में आए थे, डायनासोर क्या थे, फॉसिल्स के रिकॉर्ड का मुताला करता है, फिर उसके बाद तरह तरह के तखमीने अंदाजे लगाता है, और जब हकीकत से पर्दा उठा दिया जाएगा फिर हम नहीं कह सकते कि आगे जो मंजिलें हैं वो क्या क्या होंगी। यानी ये तो बिल्कुल कुरान मजीद कहता है नोज़ल, तुम्हारे लिए ये इब्तदाई एक जन्नत की तस्वीर खींच दी गई है, तुम्हारा इस्तकबाल इसके साथ होगा, आगे क्या है उसका अंदाज़ा नहीं किया जा रहा।
मलिक असलम सर, आपके सवाल की जानिब हम बिल्कुल आते हैं, लेकिन एक छोटे से वक्फे के बाद हमारे साथ रहिए। प्रोग्राम में एक मरतबा फिर खुश आमदीद। इंसान के मकसद तख्लीक के हवाले से हम बात करें। मलिक असलम साहब, ब्रेक से पहले आपका सवाल था सर।
गमदी साहब, ये जो अज़ली और आर्जी, अबदी और आर्जी ज़िंदगी के जो तसव्वुरात हैं, उसने मुसलमानों को कम अज़ कम एक अजीब कश्मकश में मुब्तला किया ज़हनी तौर पर, ये महसूस होता है बज़ाहिर कि एक जानिब अगर हमारा ये यकीन है کہ ایک ابدی دنیا موجود ہے جو ہمیشہ کے لیے بنائی گئی ہے، تو ہم نے، ہم میں سے بہت سے مسلمانوں نے اسے جواز بنا کے یہ سمجھ لیا ہے کہ یہ دنیا تو عارضی ہے اور یہاں رہنے کے لیے ہمیں صرف ہمارا مقصد حیات یہ ہونا چاہیے کہ ابدی زندگی کا حصول ہو. اس کا نتیجہ یہ ہے کہ آج ساری دنیا میں مسلمان امت جس زوال، جس تنزلی اور جس بری صورتحال کا شکار ہے، اس کے پیچھے بظاہر یہی سوچ نظر آتی ہے کہ گزشتہ کئی صدی سے اس دنیا کی تعمیر اور ترقی میں ہمارا کوئی رول نہیں ہے، اور جن قوموں نے یہ رول ادا کیا ہے وہ آج دنیا کا کنٹرول اور کمانڈ ان کے ہاتھ میں ہے. جبکہ آپ مسلمانوں کا ماضی اگر دیکھیے تو تاریخی حوالوں سے یہ پتہ چلتا ہے کہ ہزاروں سال حکومت کی گئی، اور وہ جو لوگ تھے، اللہ کے برگزیدہ بندے جو تھے، انہوں نے دنیا کے اور آخرت کے معاملات میں بڑا توازن رکھا تھا، دنیا بھی فتح کی اور آخرت کے معاملات سے بھی بیگانہ نہیں ہوئے.
خود آپ نے اپنے سوال کا جواب دے دیا ہے کہ ایک زمانے میں مسلمان دنیا پر حکومت کرتے رہے ہیں، انہوں نے علوم و فنون کی تدوین جدید کی ہے، بے شمار نئے علوم دریافت کیے ہیں، انہوں نے یونان کے علوم کو دنیا تک پہنچایا ہے، انہوں نے مشرق کے علوم یعنی مصر کے علوم، ہندوستان کے علوم، ان کو دنیا تک پہنچایا ہے. ہندوستان کے علم و فن پر سب سے پہلی جو مستند ترین چیز لکھی گئی وہ ہمارے یہاں سے لکھی گئی، البیرونی کی کتاب الہند سے آپ واقف ہوں گے. تو اس کا مطلب یہ ہے کہ تصور میں مسئلہ نہیں ہے، مسئلہ یہ ہے کہ کسی بھی تصور کو، خواہ وہ کیسا ہی اعلیٰ کیوں نہ ہو، اگر آپ غیر متوازن رویوں کے حوالے کر دیں تو اس سے خرابیاں پیدا ہوتی ہیں. میرے نزدیک مسلمانوں کے زوال کا سبب یہ تصور کیسے ہو سکتا ہے جبکہ اس تصور نے آ کر عرب کے صحرا نشینوں کو اٹھایا اور اٹھا کر پوری دنیا کی حکومت دے دی. نکل کے صحرا سے جس نے روما کی سلطنت کو الٹ دیا تھا، یہ صورتحال پیدا ہو گئی. تو اس وجہ سے تصور کا مسئلہ نہیں ہے، اصل مسئلہ یہ ہے کہ جس وقت مسلمانوں کا زوال ہونا شروع ہوا اور اس زوال میں ہمارے حکمرانوں اور ارباب حل و عقد کی عیاشیوں اور دنیا اور دین دونوں سے بیزاری کا دخل تھا حقیقی معنی میں، جب زوال ہونا شروع ہوا تو اس کے بعد مسلمانوں کی حکومت منتقل ہو گئی عثمانیوں کو. آپ اگر عثمانیوں کو دیکھیں تو یہ بنیادی طور پر علم دوست لوگ نہیں تھے، یہ واریئرز تھے. یعنی آپ بنو امیہ کو دیکھیے، بنو عباس کو دیکھیے، ان کے یہاں علم، فن، کتابیں، لائبریریاں، علم کی سرپرستی، ایک آزادی رائے، کیا یہ حقیقت نہیں ہے کہ آج ہم یہ جانتے ہیں؟ یعنی موجودہ زمانے کی ملوکیتوں کو دیکھیے تو یہ معلوم نہیں ہوتا کہ کوئی اختلاف کرنے والا ہے، لیکن ہماری تاریخ میں ہم ایک ایک چیز کے بارے میں واقف ہیں کہ ہارون رشید کے زمانے میں، مامون رشید کے زمانے میں، منصور کے زمانے میں، ہادی کے زمانے میں، مہدی کے زمانے میں علماء کیا تھے، ان کی آراء کیا تھی، ان کی تنقیدیں کیا تھیں، ان کے نقطہ نظر کیا تھے، علم و فن کے بارے میں مناظرے، مباحثے ہو رہے تھے، بیت الحکمت بنایا جا رہا تھا، یہ سب کچھ ہو رہا تھا. تو میرے نزدیک اصل مسئلہ تصور کا نہیں ہے، اصل مسئلہ یہ ہے کہ 500 سال تک کم و بیش جب ہم نے ان لوگوں کے تحت زندگی بسر کی، وہ جو اقبال نے کہا نا کشتہ سلطانی و ملائی و پیری، ان سلاطین نے مسلمانوں کے اندر صرف ایک چیز پیدا کرنے کی کوشش کی کہ تمہارے پاس تلوار ہونی چاہیے. یہی وجہ ہے کہ مسلمانوں کے اس وقت جو رہنما ہے وہ بھی جس وقت یہ دیکھتے ہیں کہ زوال آ گیا، یہ ہو گیا، وہ ہو گیا، تو وہ علم اور اخلاق کی طرف رجوع نہیں کرتے، یعنی اس کے اسباب نہیں متعین کرتے، بلکہ ان کا عام طور پر اسی بات پہ زور ہوتا ہے کہ بس ایک جذبہ اپنے اندر پیدا کریں اور تلوار لے کے نکل کھڑے ہوں. یہ 500 سال تک عثمانیوں کے تحت ہم نے سیکھا یہی ہے. ایک قوم جس کو یہ تربیت دی گئی ہو پھر وہ زوال ہی میں مبتلا ہوتی ہے ہمیشہ. تو اس کا کسی تصور سے کوئی تعلق نہیں ہے، آخرت کا تصور تو بلکہ دنیا کو میرے لیے بڑی غیر معمولی اہمیت دے دیتا ہے، اس لیے کہ مجھے یہ بتایا جا رہا ہے کہ تمہاری ابدی زندگی کا انحصار اس دنیا کی زندگی میں تمہارے رویے پر ہے. تو اس کا تو نتیجہ یہ نکلتا ہے کہ میرے لیے یہ دنیا کی زندگی ایک غیر معمولی اہمیت اختیار کر لیتی ہے. یعنی اب مجھے یہاں کے روابط میں، تعلقات میں، معاملات میں، لوگوں کے حقوق میں، گرد و پیش کی انسانیت میں ایک غیر معمولی رویہ اختیار کرنا ہے، جو میں اگر وہ تصور نہ رکھتا ہوتا تو میں یہ کہتا کہ ٹھیک ہے 60 سال 70 سال عیش کر کے میں مر جاؤں گا. لیکن اس تصور نے تو مجھے اتنا بیدار کر دیا ہے، اتنا چوکنا کر دیا ہے کہ میں بیوی کے ساتھ معاملہ کرتے ہوئے، بچوں کے ساتھ معاملہ کرتے ہوئے، قوم کے ساتھ معاملہ کرتے ہوئے اپنی خلوت میں بیٹھا ہوا کانپ رہا ہوتا ہوں کہ کہیں میں اپنی آخرت برباد نہ کر بیٹھوں. تو میرا احساس یہ ہے کہ اگر آخرت کا صحیح تصور لوگوں کو دیا جائے تو اس کے نتیجے میں دنیا کے اندر ان کی دلچسپی، دنیا کو درست کرنے کا جذبہ، دنیا کے اندر ان کی فعالیت کئی گنا بڑھ جاتی ہے. بدقسمتی یہ ہے کہ ہمارے یہاں مذہبی علم انتہائی پست ہو گیا اور ہم نے اس کو اپنا قومی مسئلہ کبھی سمجھا نہیں. آپ خود سوچئے کہ ہماری قوم میں اگر آپ کو یہ پتہ چلے کہ اچھے ڈاکٹر نہیں پیدا ہو رہے ہیں، لوگوں کی صحت خطرے میں ہے، تو پوری قوم میں خطرے کی گھنٹی بج جائے گی. کافی 200 سال کے عرصے سے اچھا عالم نہیں پیدا ہو رہا، جو کچھ چند پیدا ہوتے ہیں وہ اپنی کوشش سے پیدا ہوتے ہیں، نظام تعلیم نہیں پیدا کرتا ان کو، کسی کے یہاں خطرے کی گھنٹی نہیں بچتی۔ یہ المناک صورتحال ہے، اس کا نتیجہ یہ ہے کہ اچھے اچھے تصورات بھی بالکل باطل ہو کر رہ گئے ہیں۔ تو خرابی اصل میں ہمارے مجموعی رویوں میں ہے جس کا اس سے کوئی تعلق نہیں ہے، بلکہ زوال کے اگر آپ اسباب متعین کریں تو اس میں بہت بنیادی کردار جس چیز نے ادا کیا ہے وہ مسلمانوں کے ذہین لوگوں کے فلسفہ اور تصوف سے اشتغال ہے۔ دنیا کے اندر مغرب نے جو سب سے بڑا کارنامہ انجام دیا وہ کیا ہے، وہ یہ ہے کہ خاص مرحلے پہ آ کے دیکارت کے بعد یہ اعتراف کر لیا گیا کہ ما بعد طبیعت انسانی عقل سے ماورا چیز ہے، اس کا تصور آئے گا تو عقل سمجھ لے گی، اس کی دریافت اس کے لیے ممکن نہیں ہے، آئیے طبعیات کی دنیا میں کھڑے ہوتے ہیں۔ یہی تعلیم ہم کو قرآن نے دی تھی کہ تمہیں یہ بتا دیا گیا ہے کہ آگے کا معاملہ کیا اور پیچھے کا معاملہ کیا ہے، تمہیں اپنی ساری توجہ اس پر مرکوز کرنی ہے کہ اس وقت دنیا کیا کر رہی ہے۔ تو ہم نے طبعی علوم سے بالکل اپنے آپ کو لاتعلق کر لیا اور صوفیانہ مشاغل اشغال اور اس طرح کی چیزیں ہمارا اصل مقصد بن گئیں، اس کے نتیجے میں صحیح علم پیدا ہی نہیں ہوا۔ اس کے اسباب یہ ہیں، اس کا آخرت کے تصور سے کوئی تعلق
نہیں۔ صاحب ایک بنیادی سوال میرے خیال سے یہ پیدا ہوتا ہے کہ کسی بھی معاشرے میں پیدا ہونے والے یا زندہ رہنے والے تمام افراد کو یکساں مواقع تو حاصل نہیں ہوتے، بلکہ ایک مشاہدہ یہ ہے کہ جو آسودہ حال لوگ ہوتے ہیں ان کے پاس نسبتاً یہ مواقع زیادہ ہوتے ہیں کہ وہ اچھائی کی طرف جائیں، برائی سے اپنے آپ کو بچائیں اور اچھی زندگی گزاریں، یہ موقع ان کے پاس ہوتا ہے۔ لیکن وہ جو غریب بستیوں میں بسنے والے لوگ ہوتے ہیں ان کے پاس یہ مواقع نہیں ہوتے، بلکہ دنیا کی تاریخ بتاتی ہے کہ یہ جرائم اور برائی کی پرورش ہی ایسے مقامات پہ ہوتی ہے۔ یعنی یہ صرف معاملہ دنیا کے غریب ممالک کا نہیں ہے، دنیا کے جو امیر ترین ترقی یافتہ ممالک ہیں، آپ دیکھیے کہ امریکہ میں جرائم کی شرح سب سے زیادہ ان علاقوں میں جا کالے بستے ہیں، کیونکہ وہ غریب نسبتاً کم ترقی یافتہ علاقے ہیں۔ تو جب انسان کو کسی معاشرے میں بسنے والے دو لوگوں کو یہ مواقع یکساں میسر ہی نہیں ہے، یعنی جس امتحان کی ہم بات کرتے ہیں اس امتحان کی تیاری کے سلسلے میں ایک منصفانہ طریقہ کار ہونا چاہیے کہ تمام لوگوں کو ایکول اپارچونیٹیز ہوں، اور اس کے بعد جو غلط کرے اس کو سزا ملے اور جو اچھا کرے اس کی جزا ہو۔ تو پھر یہ جو جنت اور دوزخ کا جو تصور ہے ایک انسانی معاشرے کی ناہمواری کے نتیجے میں، اس سے کیسے انصاف سے کام لیا جا سکتا ہے؟
یہ بات یہ ہے کہ یہ تو تب ہوتا جب سب لوگوں کے لیے امتحان کی نوعیت ایک کر دی جاتی، ایسا نہیں کیا گیا۔ جس آدمی کے جو حالات ہیں، جس جگہ وہ پیدا ہوا ہے، جو اس کا شعور ہے، جو اس کا علم ہے، امتحان بھی اس کے لحاظ سے ہو رہا ہے۔ یعنی خالق کائنات نے یہ طریقہ اختیار نہیں کیا کہ جو تقاضے اس نے ایک امیر کبیر انسان سے کیے ہیں وہی غریب سے کر ڈالے ہوں۔ مذہب کے تقاضے اور اخلاق کے تقاضے، یہ اگر آپ ان کو دیکھیں تو یہ سب کے سب نہ عمارت کا تقاضا کرتے ہیں نہ غربت کا تقاضا کرتے ہیں۔
میں بہت معذرت چاہتا ہوں قطع کلامی کی، میرا کہنے کا مطلب یہ ہے کہ امکانات کے حوالے سے برائی کی طرف رغبت کے امکانات ایک ماحول میں زیادہ ہیں، ایک میں کم ہیں، تو ان دونوں کے مابین انصاف کے تقاضے کیسے پورے ہوں؟
ہم تو بالبداہت دیکھتے ہیں کہ جو امرا ہے وہ تو علامہ اقبال نے نقشہ کھینچ دیا تھا ان کا، جتنے جرائم وہ کرتے ہیں، جس طرح لوگوں کو وہ لوٹتے ہیں، جس طرح ان کے جو شہزادے پیدا ہوتے ہیں وہ حکارت کی نظر سے لوگوں کو دیکھتے ہیں۔ میرا احساس تو یہ ہے کہ اس امتحان میں عمرہ ناکام ہو رہے ہیں، غربا ناکام نہیں ہو رہے، غربا کی تعداد زیادہ ہے، اس وجہ سے ہمیں یہ نظر آتا ہے۔ بحثیت مجموعی اگر آپ دیکھیں تو وہ دو وقت کی روٹی کھا کے بھی شکر ادا کر رہے ہوتے ہیں، مسجد میں بھی سب سے بڑھ کر وہی جا رہے ہوتے ہیں، کسی غریب کی مدد کرنے کے لیے وہی سب سے پہلے اٹھ رہے ہوتے ہیں۔ آپ اگر کبھی چھوٹی بستیوں میں جائیں، دیہات میں جائیں، میں نے تو زندگی ان میں بسر کی ہے، تو مجھے یہ معلوم ہے کہ وہاں پر انسانی قدریں کتنی مستحکم ہوتی ہیں۔
لوگوں امیر بھی امیر سے امیر تر بننے کی کوشش میں لگا ہوا ہے، اس میں لالچ ہے، اس میں دوسروں کا استحصال کر رہا ہے وہ، تو یہ
لالچ بھی ہوتا ہے، حرص بھی ہوتی ہے، استحصال بھی ہوتا ہے، اور پھر ایک تکبر پیدا ہوتا ہے۔ یعنی سیدنا مسیح علیہ السلام نے دیکھیے نا کیا کہا تھا کہ خدا کی بادشاہی میں اونٹ سوئی کے ناکے میں داخل ہو سکتا ہے، دولت مند نہیں داخل ہو سکتا۔ کیا وجہ ہے اس کی؟ دولت مند کے اندر تکبر پیدا ہو جاتا ہے، یعنی وہ یہ سمجھتا ہے یہ سب میرا استحقاق ہے، میں نے یہ لیا ہے۔ اس وجہ سے میرے نزدیک جو اللہ تعالیٰ نے امتحان برپا کیا وہ صبر اور شکر کا ہے، شکر کا امتحان مشکل ہے۔ صبر کے امتحان میں ہر وقت احساس امتحان موجود ہوتا ہے، شکر کے معاملے میں یہ ہوتا ہے کہ آنکھوں پر پردہ پڑ جاتا ہے۔ تو اس وجہ سے ہم تو اپنے معاشرے میں یہ دیکھتے ہیں کہ غربا کے اندر اب بھی انسانیت ہوگی، غربا کے اندر اب بھی لوگوں کی طرف توجہ کا، البتہ جس صورت حال میں غربا کو ہم لے جاتے ہیں، یعنی ایک تو وہ فرق ہے جو خدا ہی نے رکھا ہوا ہوتا ہے، جو ہم فرق پیدا کر دیتے ہیں استحصال کر کے، وہ فرق تو ایک جرم ہے جو ہم نے پیدا کیا ہوا ہے، اس کے لیے ہم سب کو جواب دہ ہونا ہے۔ یعنی کسی انسان کو اگر بنیادی ضروریات بھی میسر نہیں ہیں، اگر میرے پاس لاکھوں موجود ہیں اور مجھے اپنے ہمسائے کی بھی خبر نہیں ہے، تو خدا نے تو جو دنیا بنائی ہے اس کے اندر تو وہ یہ کہتا نا فی اموالکم حق للسائل والمحروم، دیکھیے یہ نہیں کہتا وہ کہ یہ چیریٹی جو ہے یہ آپ کی عنایت ہے، آپ کسی غریب آدمی کو دے دیا کریں، وہ یہ کہتا ہے کہ نہیں، تمہارے مال میں جس آدمی کو کچھ محرومی ہے یا جو اپنا کوئی ضرورت تمہارے پاس لے کے آ گیا اس کا حق ہے، تمہیں یہ ادا کرنا ہے، یعنی یہ صورتحال بالکل تبدیل کر دیتی ہے،
اور یہ تکبر کی فیلنگ بھی نہ ہو دیتے ہوئے کہ میں دے رہا ہوں،
تکبر کی فیلنگ نہ ہو، کسی کو اذیت پہنچانے کا انداز، قرآن مجید یہاں تک چلا گیا اس معاملے میں کہ یہ زیادہ اچھا ہے کہ تم کسی ضرورت مند کو نہ دو بنسبت اس کے کہ تم اس کو جھڑک دو، بنسبت اس کے کہ احسان جتاؤ، بنسبت اس کے کہ اس کے مقابلے میں تکبر کا اظہار کرو، اس کی تذلیل کرو، اس کی عزت نفس کے خلاف کوئی معاملہ کرو، تو در حقیقت صورتحال یہ ہے کہ یہ انسانوں کے مابین جرائم اور اس طرح کی جتنی چیزیں ہیں ان میں بہت بڑا کردار وہ ناہمواری ادا کرتی ہے جو ہم اپنے کرتوتوں سے پیدا کر دیتے ہیں، انسان کی پیدا کرتا ہے اللہ تعالیٰ، تو انسان کو پیدا کرتا ہے، جب اگر آپ دیکھیں تو اس نے وسیع دنیا اس کے سامنے کھول دی تھی کہ جاؤ یہاں پر جا کر تم بہت دنیا میں وسائل موجود ہیں ان کو حاصل کرو، ہم کیا کرتے ہیں، ہم قبضے کرنا شروع کر دیتے ہیں، ہم باؤنڈریز منعقد کرنا شروع کر، دور حاضر میں دیکھ لیجئے آپ، یعنی انسان نے ترقی کی اور بظاہر اس ترقی کو وہ اپنا بڑا شرف سمجھتا ہے، لیکن اس کے ساتھ ہی ایک تصور پیدا کر دیا، وہ تصور کیا قومی ریاست کا، قومی ریاست کے تصور نے کیا کیا، میں آپ سے عرض کروں کہ میں پہلی مرتبہ آسٹریلیا گیا کیونکہ میں ملیشیا سے جا رہا تھا، تو جیسے ہی جہاز داخل ہوا 2 گھنٹے کے بعد جہاز آسٹریلیا میں داخل ہو گیا، 2.25 گھنٹے کے بعد، اس کے بعد وہ 6 گھنٹے مزید اڑتا رہا اور تب میں جا کے سڈنی میں یا پرتھ میں اترا، اس 6 گھنٹے کے سفر کے دوران میں میرے نیچے جو آسٹریلیا تھا وہ ایک بیابان تھا، اس میں کوئی آبادی نہیں، اس کا کیا مطلب ہے، اس کا مطلب یہ ہے کہ 150 سال پہلے جو لوگ گئے تھے انہوں نے جا کے اس پورے بر اعظم پر قبضہ کر کے میرے لیے اس کا دروازہ بند کر دی، نیشن سٹیٹ کے تصور کو آپ اندر اتر کے جائزہ لیں، بنگلہ دیش میں، پاکستان میں اور ممالک کے اندر آبادی 18 کروڑ 20 کروڑ تک پہنچ گئی، جگہ موجود نہیں رہی، وسائل کم ہو گئے، اور دوسری جانب کیا ہے، ایک بر اعظم پورا کا پورا ہے جس کے اوپر 1.5 کروڑ افراد قبضہ کیے ہوئے ہیں، اور ان کا استحقاق کیا ہے، یعنی آپ علمی استدلال کر کے مجھے بتائیے کیا استحقاق ہے ان کا، اگر آسٹریلیا کے اندر خدا نے ان کو ازل سے پیدا کیا تھا تو تب تو میں مان لوں، وہ بھی یہیں سے گئے، وہ جا کے آباد ہوئے، ان کا حق تھا کہ وہ ان کا ملک ہے، اب جانے والے کا حق نہیں ہے، یہی صورتحال امریکہ میں، یہی صورتحال متمدن ممالک میں، صومالیہ میں قحط پڑ جاتا ہے، کیا چیز ہے کہ جو لوگوں کو مار دیتی ہے، وہ سرحدیں جن کو آپ پار نہیں کر سکتے، ورنہ پہلے کیا ہوتا تھا، آپ نے اپنے گدے لادے، آپ نے اپنے اونٹ لادے، آپ نے یہاں پر قحط پڑ گئے، دوسری سرزمین کے اندر چلے گئے، تو خدا کی زمین میں ہم یہ اقدامات کرتے ہیں جس کے نتیجے میں انسان غربت کی چکی میں پستا ہے۔
بہت خوبصورت بات کی حامدی صاحب، گفتگو کا سلسلہ آج بھی پڑھائیں گے، یہاں پر وقت ہے ایک چھوٹے سے بریک کا، آپ ہمارے ساتھ رہیں۔ ویلکم بیک، ہمارا مقصد تخلیق، انسان کا مقصد تخلیق کیا ہے، اس پہ جو ہمارے ذہن میں سوال آ رہے ہیں ہم غامدی صاحب سے پوچھ رہے ہیں، غامدی صاحب اللہ تعالیٰ نے قرآن میں فرمایا انی جائل ان فی الارض خلیفہ، انسان کا انتخاب کیوں کیا گیا، اور بحیثیت مسلمان چونکہ ایک آخری دین اللہ تعالیٰ کی جانب سے آیا تو ہم سمجھتے ہیں کہ اللہ تعالیٰ کا چنندہ دین ہے، اور اس کا نفاذ جو کہ کہا بھی جاتا ہے کہ قرآن کریم بھی قیامت تک قائم رہے گا، اور یہ بھی ایک تصور پایا جاتا ہے کہ اسلام کو پوری دنیا پر غلبہ ہوگا، اور آج ہم مسلمان اسی کوشش میں لگے ہیں کہ زبردستی صحیح پوری دنیا میں ہمارا غلبہ ہونا چاہیے، اور اسی لیے ہماری ناراضگیاں بھی پیدا ہوتی ہیں، کیا ایسا ہی ہے؟
اللہ تعالیٰ نے یہ بات بالکل نہیں کہی، دیکھیے اللہ تعالیٰ نے جو دین اپنا دیا ہے یا اپنی ہدایت دی ہے اس کا نام اسلام رکھا ہے تاکہ وہ کسی شخص سے متعلق نہ ہو، اسلام کا کیا مطلب ہے، آپ نے اس بات کو تسلیم کر لیا کہ آپ خدا کے بندے ہیں، اسلام کا مطلب ہے سرف گندہ ہو جانا، جھک جانا، تکبر سے باز آ جانا، تمرد اور سرکشی کو چھوڑ دینا، اور چھوڑ کر خدا کی بندگی کو، بندگی یعنی اپنی پوری زندگی کو اخلاقی اصولوں کے مطابق گزارنا، یہ بندگی کی حقیقت ہے، یعنی جس امتحان میں ہم کو ڈالا گیا، آپ غور کریں، لوگ کہتے ہیں یہ بڑا مشکل امتحان ہے، یہ کس چیز کا امتحان ہے، اعلیٰ اخلاق اور کیا چیز ہے، اعلیٰ اخلاق تو مجھے محبوب ہونے چاہیے، یعنی بجائے اس کے کہ میں یہ خیال کروں کہ میرے اوپر کوئی سختی کی گئی ہے، سچ بولنا، دیانت سے کام لینا، لوگوں کی مدد کرنا، ان کی خدمت کرنا، ان کے خلاف کوئی اقدام نہ کرنا، یہ انسان کو محبوب ہونا چاہیے، نیکی اور خیر یہی چیز ہے نا جس میں امتحان کیا گیا ہے، اللہ تعالیٰ نے یہ کہا کہ ماؤنٹ ایوریسٹ پر چڑھ کے دکھاؤ تب میں جنت میں تم کو بھیجوں گا، تو اگر آپ غور کریں تو یہ میرے لیے حسن ہے، جمال ہے جو مجھے دیا گیا ہے، انسان اس دنیا کے اندر جب آنکھ کھولتا ہے تو وہ اللہ کی ہدایت کو پہلے ہی مرحلے میں پا لیتا ہے۔ اللہ تعالیٰ قرآن مجید میں یہ کہتے ہیں کہ دیکھو میں نے کیا کیا، یعنی انسانوں کے اندر جب میں نے ان کو پیدا کیا پہلے دن، تو اسی دن اسلام کی ہدایت ان کے اندر رکھ دی۔ اسلام کیا ہے؟ دو چیزیں، یعنی میں نے اپنا شعور رکھا اور یہ شعور رکھ کے اس کی یاد تمہارے اندر سے محو کر دی، اس کو سورہ اعراف میں بیان کیا ہے۔ اچھا، اس کے بعد دوسری چیز کیا ہے؟ میں نے تمہیں برائی اور بھلائی کا شعور دے دیا۔ یہی مذہب ہے۔ تو اصل میں اسلام محمد الرسول اللہ علیہ وسلم لے کر نہیں آئے، اسلام تو اللہ تعالیٰ نے انسان کی فطرت میں رکھا، اور سب نبی پھر اس کی تلقین کرتے رہے، یعنی انسانوں کی غلطیاں اور انسانوں کی کوتاہیاں جن پر وہ توجہ دلاتے رہے کہ آپ اپنے اصل دین کو پہچانیے جو آپ کے اندر موجود ہے، گویا اپنے آپ کو پہچانیے، اپنی اصل حقیقت کو جانیے۔ محمد الرسول اللہ علیہ وسلم اس دین کے آخری پیغمبر ہیں، نہ کہ ان سے ابتدا ہوئی ہے۔ اللہ تعالیٰ قرآن مجید میں دیکھیے کیا کہتا ہے، رسول اللہ کو مخاطب کر کے کہتا ہے شرع لکم من الدین، میں نے آپ کو وہ دین دیا ہے، کون سا؟ ما وصینا بھی ابراہیم و موسیٰ و عیسیٰ، جو میں نے سب پیغمبروں کو دیا تھا، یعنی یہ کوئی نیا دین ہے ہی نہیں حقیقت میں۔ تو اس وجہ سے یوں نہیں ہے کہ 1400 سال پہلے اللہ تعالیٰ نے ہدایت دی، نہیں، اللہ تعالیٰ نے آدم علیہ السلام کے ساتھ ہی ہدایت دینا شروع کر دی۔ اور وہ ہدایت ہے کیا؟ ایک بڑی بنیادی سادہ بات ہے، اور وہ یہ کہ تم کو اچھا عمل اختیار کرنا ہے، تمہیں مجھے پہچاننا ہے، یہ خیال رکھنا ہے کہ میرے پاس ایک دن آنا ہے، مجھے یاد رکھنا ہے، اور اس دن کو یاد رکھنا ہے، اور اچھا عمل کرنا ہے۔ یہی سارا دین ہے، یہی ساری ہدایت۔
کتابیں ختم کر دی گئی جن کی تنسیخ ہو گئی، شاید اس وجہ سے کہ لوگ بھلا بیٹھے تھے اللہ تعالیٰ کا راستہ، اور پھر اسلام آیا، تو آج ہم مسلمان بھی تو اپنا راستہ بھلا بیٹھے ہیں۔
نہیں دیکھیے، میں گزارش کروں آپ سے کہ وہ کتابیں کہاں ختم کر دی گئی ہیں۔ قرآن مجید تو یہ کہتا ہے کہ تورات میں تمہارے لیے ہدایت ہے، نور ہے، انجیل میں تمہارے لیے ہدایت اور نور ہے، زبور میں تمہارے لیے ہدایت اور نور ہے، حوالے دیتا ہے ان کتابوں کے، وہ خدا کی کتابیں ہیں۔
تو یہ کتابیں بھی ہمارے گھروں میں ہونی چاہیے؟
ہونی چاہیے، کیوں نہیں، میرے پاس دونوں پڑی ہوئی ہوتی ہیں، چاروں پڑی ہوئی ہوتی ہیں، بلکہ آپ میں جس طرح بائبل کا مطالعہ کرتا ہوں اسی طرح قرآن کا مطالعہ کرتا ہوں۔
عام جس طرح انسانی ذہن ظاہر ہے انسانی جسم کا اہم ترین حصہ ہے، کہ جس کی بنیاد پہ انسان فیصلے کرتا ہے، اچھے اور برے کی تمیز کرتا ہے، اپنے لیے مختلف راہوں کا تعین کرتا ہے۔ اب انسانی ذہن کوئی اگر فیصلہ کرتا ہے، اگر دعوت ملنے کی صورت میں اسے قبول کرنے کا فیصلہ ہو یا اسے رد کرنے کا فیصلہ ہو، تو یہ انسانی ذہن کا فیصلہ ہے، اور انسانی ذہن انسان کا بنایا ہوا نہیں ہے، خدا کا عطا کردہ ہے۔ تو اس کسی ایسے فیصلے کے نتیجے میں کہ جو خدا کے عطا کردہ ذہن سے وہ کرتا ہے، اس کے لیے جنت یا دوزخ کا تعین کرنا کس حد تک ایک منصفانہ خیال ہو سکتا ہے۔ اور اسی کے ساتھ دوسری بات یہ کہ میں انسان ہوں، مجھے انسان بنایا گیا، مجھے اس آزمائش میں ڈالا گیا، جنت اور دوزخ کے خدا کی دوسری مخلوقات ہیں، فرشتے ہیں، ان کے لیے ایسی کوئی عذاب یا ایسا کوئی معاملہ نہیں کیا گیا، تو میں اپنی مرضی سے یا میری رائے سے مجھے مسلمان نہیں بنایا گیا، تو مجھے اس آزمائش میں کیوں ڈالا گیا جنت اور دوزخ کے حوالے سے؟
جہاں تک اس کا تعلق ہے خدا کا بنایا ہوا ذہن ہے، تو خدا نے جس نے ذہن بنایا ہے وہی یہ بتا رہا ہے کہ میں نے اس کو اختیار بھی دے دیا ہے، ارادہ بھی دے دیا ہے، عقل بھی دے دی ہے، فیصلہ کرنے کی صلاحیت بھی دے دی ہے۔ چنانچہ دیکھیے کہ خدا کی اس بات کو آپ مذہبیات میں تو موضوع بنا لیتے ہیں، دنیا کے اندر مانتے ہیں، یعنی اسی بنیاد کے اوپر ہم جرائم کی سزائیں دیتے ہیں، مجرموں کا مواخذہ کرتے ہیں، عدالتیں قائم کرتے ہیں، حکومتیں قائم کرتے ہیں، کسی آدمی سے گلہ کرتے ہیں، کسی سے شکایت کرتے ہیں، کوئی زیادتی کرتا ہے تو اس کو زیادتی کہتے ہیں۔ تو یہ کیا چیز ہے؟ اصل میں زیادتی ہو رہی تو وہی ذہن کر رہا ہے، کسی کے ساتھ معاملہ کر رہا ہے تو وہی ذہن کر رہا ہے۔ تو اس کا مطلب یہ ہے کہ ہم اپنے ارادے اور اختیار کو مانتے ہیں، یعنی یہ مانتے ہیں کہ ہم اس میں کوئی شبہ نہیں کہ بہت سے معاملات میں مجبور ہیں، لیکن ہمیں ایک غیر معمولی ذہن دیا گیا ہے، اگرچہ اس میں خواہشات ہیں، اگرچہ اس میں رغبات ہیں، لیکن ارادے کی بہت بڑی طاقت دی گئی ہے۔ اور اللہ تعالیٰ یہ کہتا ہے کہ میں نے ارادے کی اس طاقت کو اختیار دے دی، یعنی میں اس میں مداخلت نہیں کرتا، میں اپنے علم کی مداخلت بھی اس میں نہیں کرتا، میرا علم اس میں مؤثر ہی نہیں ہوتا، یہ فیصلہ اس نے کر دیا۔ تو دونوں باتیں بتا دی ہمیں، اور ہم اپنی زندگی میں اس اصول کو تسلیم کرتے ہیں۔ اچھا، آپ یہ ذرا اختیار کی بات بھی دیکھیے کہ ہم دنیا میں پیدا کرتے ہیں، دنیا میں اللہ تعالیٰ نے تو آدم و حوا کو پیدا کیا، ان کو پیدا کرنے کے بعد اس نے دنیا سے کہا کہ اب جاؤ دنیا کے اندر، اور تمہارے لیے جنت بھی ہے اور تمہارے لیے دوزخ بھی ہے، یہ دنیا تمہارے لیے امتحان کی دنیا ہے، اس کے بعد تو جو کچھ کر رہے ہیں وہ ہم کر رہے ہیں۔ یعنی اگر دونوں فیصلہ کر لیتے کہ آگے اولاد نہیں پیدا کرنی تو خاتمہ ہو جاتا۔ اور آپ دیکھیے، آپ بھی جب اپنا بچہ پیدا کر رہے ہوتے ہیں تو آپ اس بچے سے پہلے پوچھتے نہیں ہیں کہ میں تمہیں پیدا کروں یا نہیں پیدا کروں، تو کوئی خالق بھی ایسا نہیں کرتا، یعنی وہ تو اپنی خلق کا منصوبہ بناتا ہے، اور منصوبہ بنانے کے بعد وہ اقدام کر ڈالتا ہے، बहुत शौक के साथ हम शादी करते हैं, बीवी ब्याह के लाते हैं, बीवी शौहर का इंतखाब करती है, और उसके बाद सबसे बड़ी आरजू ही होती है कि अब मैं आगे अपनी नस्ल बढ़ाऊं।
ये शौक भी तो अल्लाह ताला ने हमें दिया है ना
इसमें कोई शक नहीं है कि ये शौक हमको दिया है, लेकिन ये देखिए हमारा अमल खुद बता रहा है कि हमने खुदा के फैसले को कबूल कर लिया है। यानी यूँ नहीं हुआ कि दोनों ने, आदम और हव्वा ने या उनके बाद किसी दौर में, फर्ज कर लीजिए कि 500 लोग थे, तो उन्होंने फैसला कर लिया कि ये दुनिया बड़ी तलख
तो
दुनिया है,
हमारे पास ये चॉइस है कि हम इसे रद्द कर दें।
आपके पास हर वक्त मौजूद है, आप तो आगे बढ़ने के लिए इनकार कर दें
साहब,
लेकिन इंसान नहीं करता।
नफसियात का हिस्सा है, इंसानी फितरत का हिस्सा है, तो इंसान क्या आसानी उसे रद्द कर सकता है?
यही तो मैं अर्ज कर रहा हूँ कि देखिए जो जो हमारी फितरत, जिसने हमारी फितरत बनाई है, उसने हमारे सामने एक पूरी स्कीम रख दी है, और हमने उस स्कीम को, इंसानियत शहादत देती है कि बड़ी खुशदिली से एक्सेप्ट किया है। यानी इंसान किसी मौके पर, आज लोग फैसला कर ले अक्वामे मुत्तहिदा में बैठ के कि ये दुनिया बड़ी तलख हो गई है, आजमाइश भी बड़ी तलख है, अल्लाह ताला ने मालूम नहीं क्या फैसला कर दिया है, लोगों आज ये फैसला करो कि कोई बच्चा पैदा नहीं करोगे, आप जानते हैं कि 70 साल के बाद दुनिया ख़त्म हो जाएगी, हो जाएगी ना। इंसान नहीं करता। मैं आपसे अर्ज करूँ, इतनी आर्जी दुनिया है, इतनी तलख दुनिया है, एक आदमी की टांगें कब्र में होती हैं, मरने के लिए तैयार नहीं होता, इतनी मोहब्बत पैदा की है खुदा ने इसके अंदर। तो इसका मतलब यह है कि इंसान की फितरत ऐसी बनाई गई है कि वो अपने खालिक के इस फैसले को कबूल कर चुका है, और कबूल ही नहीं कर चुका, इसके साथ गैर मामूली मोहब्बत करता है, और मोहब्बत ही नहीं करता, मौत उसके लिए सबसे बड़ा मसला है, सबसे ज़्यादा रंजीदा करती है। क्यों करती है? हालांकि हमें तो ये कहना चाहिए कि भाई एक आजमाइश थी, क्या मसला हुआ, हमारे बच्चे ज़िबा कर दिए गए, हम में से हर शख्स मालूम होता था उसका कलेजा फट रहा है, क्यों, क्या वजह है? जबकि अगर आप इस जाविये नज़र से देखें तो वो दुनिया की आजमाइश से बच गए, जवानी नहीं हुए। तो इसके साफ मानी ये हैं कि ये जो बात हम कह रहे होते हैं ये असल में थोड़ी सी तकलीफ से घबरा के कह रहे होते हैं, वरना हकीकत में खुदा के फैसले को हमने बड़ी खुशदिली के साथ कबूल किया। रह गई ये बात कि कोई छोटा मोटा सवाल रह गया है तो वो खुदा से मुलाकात होगी तो जरूर करेंगे।
एक छोटा सा सवाल मेरा आपसे रह गया, प्रोग्राम का वक्त खत्म हो चुका है, मुझे कहा जा चुका है, लेकिन फिर भी जाते जाते पूछती हूँ कि बच्चे जो है जहनी, अल्लाह ताला आपने कहा कि इम्तिहान गाह हमारे लिए बनाई गई है, हम इसमें कामयाब हो जाएंगे, जन्नत और दोजख का फैसला हो जाएगा हमारे लिए। वो बच्चे जो माजूर पैदा होते हैं, जहनी तौर पर माजूर पैदा होते हैं, उनका क्या इम्तिहान है?
वो तो हमारे एहसास दिलाने के लिए होते हैं, बच्चों का कोई इम्तिहान नहीं होता, बच्चे तो जन्नत के फूल हैं, वो वहाँ चले जाएंगे। अल्लाह ताला ने इस दुनिया के अंदर ये मामला नहीं किया कि हर आदमी को 40 साल 50 साल, कुरान मजीद तो ये कहता है कि अगर आप ज़रा कम उम्र में दुनिया से रुखसत हो जाएंगे, आप हैरान होंगी ये सुन के, कम उम्र में, मिसाल के तौर पर एक आदमी को अल्लाह ताला के नज़दीक अपनी मार्फत और पहचान के लिए 50 साल चाहिए, तो अगर आप उससे कम में दुनिया से रुखसत हो जाएंगे तो इसकी रियायत मिलेगी आपको। तो इसलिए एक कामिल इंसाफ है जिसका ज़हूर होगा, और इत्मीनान दिलाते हैं अल्लाह ताला कि तुम्हारे अंदर क्या था, तुम्हारी सलाहियतें क्या थी, तुम्हारा पोटेंशियल क्या था। बच्चों का कोई इम्तहान नहीं है। जब खुदा ने उनको बचपन में उठा लिया, इम्तहान वो हमारे लिए बने, उनको तो खुदा ने इससे बरी कर दिया।
गामजी साहब, इंसानी शऊर के हवाले से क्या, जब इंसान आला तरीन फिक्री और बशरी सलाहियतों से माला माल होगा और उस आला अखलाकी मयार तक पहुंच जाएगा कि जन्नत का हसूल मुमकिन हो जाएगा, तो क्या उसके बाद इंसानी शऊर जामिद हो जाएगा, वो सफ़र रुक जाएगा, या उसका कोई असर ना उसकी सिमत का तायुन होगा?
यकीनन होगा। उसकी वजह यह है कि अल्लाह ताला इस कायनात को आगे एक इर्तकाई मंजिल की तरफ ले जाएंगे। उसके राज अभी हम पर नहीं खोले गए। जिस तरह हम अपने बच्चे को 8, 10, 15 साल की उम्र तक नहीं बता सकते कि इस दुनिया में तुम्हारी मंजिल क्या है, वो तो जब हम स्कूल भेज रहे होते हैं उस वक्त भी ये नहीं जानता होता कि अम्मा मुझे क्यों इतनी सर्दी में उठा देती है। तो जब हम उस दुनिया में कदम रखेंगे तो कुछ नई दुनियाएं हमारे सामने आएंगी, उनकी अपनी कुछ लज्जतें होंगी, उनके अपने कुछ इर्तकाई मनाजिल होंगे, अपने कुछ मराहिल होंगे। मैं तो हमेशा लोगों से कहता हूँ कि देखो, जिसने आर्जी दुनिया इतनी खूबसूरत बना दी है, इतनी कशिश रख दी है,
उस दुनिया में भी क्या इम्तिहान का ये अमल जारी रहेगा?
इम्तिहान को तो अल्लाह ताला ने कहा मैं ख़त्म कर दूंगा। आप कामयाब हो गए ना, आप कामयाब हो गए, पहुंच गए, अब आपके लिए वो इर्तकाई मराहिल हैं जिनके अंदर आप मजीद तरक्की करेंगे, खुदा की अबदियत में आप शरीक हो गए।
ठीक,
यानी ये बड़ी गैर मामूली नेमत है जो इंसान को उसमें हासिल हो जाए।
बहुत शुक्रिया गांधी साहब की गुफ्तगू का। मलिक असलम साहब, आपका बहुत शुक्रिया आज आप हमारे साथ शरीक हुए यहाँ पर। यकीनन ये कितना दिलचस्प मौजू है कि हमने बहुत सारे सवाल पूछे गांधी साहब से, लेकिन अभी भी कुछ बातें हैं जो तश्ना है। आप भी यकीनन कुछ सवाल रखते होंगे इस बारे में, आप हमें हमारे ईमेल एड्रेस पर भेज सकते हैं, हम यकीनन किसी और प्रोग्राम में इन्हें जेर बहस लाएंगे। मुझे दीजिए इजाजत, अगले हफ्ते फिर एक नए मौजू के साथ आपके साथ मौजूद होंगे, तब तक के लिए अल्लाह हाफिज़।